यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ नेकपा भित्रको विवाद मिलाउन दुई अध्यक्षबीच आज पनि छलफल। समस्या समाधानको खाका बनाउन गृह कार्य गर्न छलफलमा सहभागी नेताहरूलाई जिम्मेवारी प्रदान। गुरूजनप्रति श्रद्धा भाव प्रकट गर्दै आज गुरू पूर्णिमा मनाइँदै काठमाडौँको गंगोबी स्थित मोटर ग्यारेजमा आगलागी भई आठवटा माइक्रोबस जलेर नष्ट, घटनाको अनुसन्धान शुरू। र कोरोना भाइरसले विश्वभर संक्रमित हुनेहरूको संख्या करिब 1,25,34,000 जतिको मृत्यु। नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र चर्किएको विवादको समाधान र पार्टी अध्यक्ष द्वयबीच सहमति खोज्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा पार्टीको आन्तरिक समस्याको समाधान र अध्यक्ष द्वयबीच सहमतिको खाका तयार पार्न महासचिव विष्णु पौडेल र स्थायी समितिका सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई गृह कार्य गर्ने जिम्मेवारी दिएको छ। भोलि बिहान अध्यक्ष द्वयबीच पुनः छलफल हुने बुझिएको छ। आजको छलफलमा अध्यक्ष द्वयबीच सहजीकरण गर्न पार्टी स्थायी समितिका चार नेतासहित उप प्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो। यसअघि अध्यक्ष द्वयबीच शुक्रबार पनि छलफल भएको थियो, तर कुनै निष्कर्ष निस्किएको थिएन। अध्यक्ष द्वयबीच सहमति जुटाउने उद्देश्यले हिजो शनिबार बोलाइएको स्थायी समिति बैठक भोलि सोमबारसम्मका लागि स्थगित गरिएको छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव कुमार नेपालले आज भेटवार्ता गर्नुभएको छ। आषाढ़ शुक्ल पूर्णिमाका दिन आज गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा मनाइँदैछ। प्राचीनकालको गुरूकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीहरूले आफूलाई विद्या विनय र शिष्टता प्रदान गरी जीवनलाई कर्तव्य र अकर्तव्यको बोध गराई उज्जवल भविष्यको मार्गदर्शन गराउने गुरूलाई यथोचित सम्मान प्रकट गरिन्छ। आजको दिन विद्यार्थी र शिक्षक बीचको सम्बन्धलाई प्रगाढ़ रूपमा स्थापित गर्नुका साथै गुरू र विद्यार्थी बीचमा आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रलाई आदर्श एवं सेवामूलक बनाई अघि बढ़न निर्देशन गर्दछ। आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइँदैछ। वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेदव्यास आजकै दिन जन्मिएको सम्झनामा व्यास जयन्ती मनाइने गरिन्छ। तनहुँको व्यास नगरपालिकाले व्यास जयन्तीका अवसरमा नगर क्षेत्रभित्र आज सार्वजनिक विदा दिएको छ। काठमाडौँको गंगबु स्थित एक गाड़ी ग्यारेजमा आगलागी हुँदा 8 माइक्रोबस जलेर नष्ट भएका छन्। आज बिहान 3 बजे काठमाडौँ महानगरपालिका 26 स्थित सप्रसी माइक्रो ग्यारेजमा अचानक आगलागी हुँदा माइक्रोबस जलेर झण्डै 5 करोड़ रूपियाँको क्षति भएको अनुमान गरिएको छ। आगलागी शंकास्पद देखिएकोले प्रहरीले घटनाको अनुसन्धान थालेको छ। गंगबुबाट गएको प्रहरी टोली र स्थानीयवासीले दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएका थिए। मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ। आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ। काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो। हेलम्बु गाउँपालिका एक अम्बा थानामा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिट मार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो। बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 4 को क्वारेन्टाइनमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर 2 देवीस्थान घर भएका 29 वर्षका युवा रहेका छन्। लामो समयदेखि फोक्सोको बिरामी रहेका ती युवा लकडाउन अघि नै भारतमा उपचारका लागि गएका र त्यहाँ उपचार सम्भव नभएपछि गाउँ फर्केका बताइएको छ। उनको अहिलेसम्म पीसीआर रिपोर्ट नआएको वडा अध्यक्ष तिलक पुनले बताउनु भएको छ। युवकको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको, तर रिपोर्ट भने आउन बाँकी छ। उनको घर परिवारका अन्य 3 जनाको भने नेगेटिभ रिपोर्ट आएको वडा अध्यक्ष पुनले बताउनु भएको छ। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो 1 सातामा विदेशमा थप 13 नेपालीको मृत्यु भएको छ। गैर आवासीय नेपाली संघ एनआरएन अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स यूएईमा थप 6, भारतमा 5, ओमान र कुवेतमा 1-1 नेपालीको मृत्यु भएको हो। समितिका अनुसार शनिबार साँझसम्म विभिन्न 14 देशमा 143 नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। बाँकेमा आज थप एकजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। खजुराको कृषि तालिम केन्द्र आइसोलेसन सेन्टरबाट जानकी गाउँपालिका वडा नम्बर 3 का 60 वर्षीय पुरूष निको भएर डिस्चार्ज भएको बताइएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका सरकारी तथा सामुदायिक विद्यालयहरूको विकल्प खोज्न थालेको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विद्यालय क्वारेन्टाइनमा प्रयोग भइरहँदा बालबालिकाको पठन पाठनमा बाधा हुने कुरालाई ध्यान दिई ती क्वारेन्टाइनको विकल्प खोज्न थालिएको कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिनुभयो। सुर्खेतका आधारभूत विद्यालयदेखि विश्वविद्यालय गरेर 175 शैक्षिक संस्थामा क्वारेन्टाइनहरू सञ्चालन गरिएका छन्। सरकारले अनुदान रकम वितरण गरेपछि रूकुम पश्चिमका कृषकहरू व्यावसायिक पशुपालनमा लागेका छन्। सरकारले ग्रामीण क्षेत्रमा पशुपालनलाई व्यवसायमूलक रूपमा अगाडि बढ़ाउँदै दूध र दुग्धजन्य पदार्थ उत्पादनमा समेत जोड़ दिएको छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्का।
पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम मार्फत अनुदान तथा प्रोत्साहन रकम प्रदान गरेपछि कृषकहरू उत्साहित भएका छन्। ग्रामीण पशुपालन व्यवसायलाई व्यवसायमूलक तथा पेशागत सुधारमा परिवर्तन गर्ने, स्थानीय पशुपञ्जीमा नस्ल सुधार, पशु आहारमा सुधार तथा पशु स्वास्थ्य सेवा प्रदान गरी पशुहरूबाट कृषकको आय स्रोतमा वृद्धि गराउनका लागि कार्यक्रमहरू केन्द्रित रहेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख ज्ञानु कुमार शर्मा,
उत्पादन बढाउन लागि दूध प्रबन्धन कार्यक्रम सञ्चालन गरेका छौँ। प्रदेशकै एउटा भैँसीको स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यले 1 करोड़को कार्यक्रम सञ्चालन गर्दैछौ।
किसान केन्द्र स्थापना अन्तर्गत 4 दुग्ध सहकारी तथा डेरी उद्योगलाई अनुदान उपलब्ध गराइएको छ। कार्यालयको अनुदानपछि डेरी तथा दुग्ध सहकारी संस्था मार्फत गाउँ गाउँको दूध संकलन गर्ने र बजारीकरणमा ठूलो सहयोग पुगेको नागरिक दुग्ध सहकारी संस्था मुसिकोटका कोषाध्यक्ष लाल बहादुर शिरपालीले बताउनुभयो।
रुकुमका किसानहरूमा यति उत्साह जागेको छ कि हामीले उत्पादन गरेको दूध बाहिर जिल्लासम्म जान्छ भनेर किसानहरू चाहिँ खुसी रह।
विगतमा निर्वाहमुखी कृषि कर्म गरिरहेका किसानहरूले पछिल्लो केही वर्षदेखि अनुदान तथा प्रोत्साहन रकमका कार्यक्रमले सामूहिक रूपमा आय आर्जनमा लाग्न प्रेरित गरेको जनप्रतिनिधिहरूको भनाइ छ। त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका उपाध्यक्ष निर्मला विष्ट खड्का,
भैँसीका पाराहरू काटी खान नपाइने, यदि काटी खाएको पाइएमा उसलाई ती कानुन बमोजिम दण्ड सजाय हुने त्यस्तो खालको नीति बनाछौ।
सरकारी अनुदान तथा प्रोत्साहनले यस जिल्लाको कृषि, पशुपालन र दुग्धजन्य पदार्थका लागि आत्मनिर्भर मात्र नभएर पशुपालनबाट राम्रो आमदानी गर्न समेत शुरूआत गरेका छन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
यो रिपोर्टपछि अब अर्को विषय। दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत 5-6 अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार गरिरहेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरूलाई स्वदेश फर्काइरहेका हुन्। सरकारद्वारा गठित COVID-19 संक्रमण व्यवस्थापन सेन्टर CMC को निर्णय अनुरूप पहिलो चरणमा 25,000 नेपालीलाई स्वदेश फर्काइने जनाइएकोमा हालसम्म 16,000 भन्दा बढ़ी नेपाली स्वदेश फर्किसकेका छन्। डोटीमा पहिरोमा च्यापिएर 6 महिने शिशुको मृत्यु भएको छ। पूर्वी चौकी गाउँपालिका वडा नम्बर 4 साना गाउँको नुवाकोट टोलका भक्त नेपालीका 6 महिने छोरीको पहिरोले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी कालीकोटको नरहरिनाथ गाउँपालिका 7 मालकोटको दुलदुलीमा पहिरोले बगाउँदा 1 मृत्यु भएको छ। मालकोटको दुलदुलीमा हिजो पहिरो जाँदा स्थानीय 35 वर्षीय तुला बटालाको मृत्यु भएको प्रहरीले जनाएको छ। झापाको मेचीनगरमा करेन्ट लागेर 1 मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर 14 दुवागढ़ीका 27 वर्षीय चक्रबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शनिबार घरको वायरिङ गर्ने क्रममा करेन्ट लागेर घाइते भएका भुजेललाई उपचारका क्रममा लैजाँदै गर्दा उहाँको बाटोमा मृत्यु भएको थियो। प्रदेश नम्बर 1 सरकारको महत्वपूर्ण योजनाको रूपमा रहेको भोजपुर मानेभञ्ज्याङ वैकुण्ठी सड़क खण्डमा कालोपत्री गर्ने काम द्रुत गतिमा भइरहेको छ। 54 करोड़ रूपियाँको लागतमा निर्माण सम्पन्न गरिने उक्त सड़क कालोपत्री भएपछि भोजपुरको दक्षिणी क्षेत्रलाई सहज रूपमा सदरमुकामसम्म यातायातले जोड्नेछ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको दक्षिणी क्षेत्रलाई सहज रूपमा सदरमुकामसम्म जोड्नको लागि प्रदेश सरकारको 54 करोड़ लागतमा कालोपत्रे गर्ने लक्ष्यका साथ गत माघ महिनाबाट काम थालनी गरिएको हो। कामलाई तोकिएको समयमा सम्पन्न गर्नका लागि लकडाउन तथा बर्सातको समय शुरू भए पनि निर्माणको काम तीव्र गतिमा भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो।
20 किलोमिटर कालोपत्रे गर्ने कार्यक्रम छ र यसको लागत 54 करोड़ छन्। आफ्नो सेड्युल अनुसार नै काम अगाडि बढ़ाइरहेका छन्।
रामप्रसाद राई गाउँपालिकाको डडुवाबाट कालोपत्रे काम थालनी गरिएको सड़कको ग्रेडिङ मिलाउने, चौडा गर्ने, रिटर्निङ वाल निर्माण गर्ने, ड्रेन बनाउने लगायतको काम भइरहेको छ। प्रदेश सरकारको दुर्गामी महत्व बोकेको सड़क भएकाले लकडाउनको समयमा पनि निर्माण कार्य अवरोध हुन नदिएको प्रमुख जिल्लाधिकारी बसन्तराज पुरीले बताउनुभयो। सड़कलाई गुणस्तरीय बनाउनका लागि इन्जिनियरले नियमित रूपमा अनुगमन गर्ने गरेका छन्। काम गर्ने क्रममा कुनै अवरोध नआएमा कामलाई तोकिएकै समयमा सक्ने निर्माण कम्पनीले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मर्नेको संख्या 5,37,000 पुग्न लागेको छ। विश्वका सबैजसो राष्ट्रमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या 1,14,00,000 पुग्न लागेको छ भने संक्रमण निको हुनेको संख्या पनि बढ़ेर 65,00,000 पुगेको छ। अहिलेसम्म अचूक औषधि नबनिसकेको अवस्थामा विभिन्न देशमा संक्रमितको अवस्था हेरेर उपचार भइरहेको विश्व स्वास्थ्य संगठन WHOले जनाएको छ। पछिल्लो समय संक्रमितको दर बढ़े पनि मृतकको संख्यामा उल्लेख्य कमी आएको आँकडाले देखाएको छ। अमेरिकामा हिजो 254 जना थपिँदा मृतकको संख्या 1,32,318 पुगेको छ भने ब्राजिलमा हिजो एकै दिन 1,111 जनाले ज्यान गुमाउँदा मृतकको संख्या 64,365 पुगेको छ। जापानको दक्षिणी क्युसु टापुमा अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा परि 15 जनाको मृत्यु हुनका साथै 14 जना बेपत्ता भएका छन्। मृत्यु हुने मध्ये 14 जना एउटा वृद्धाश्रममा रहँदै आएका थिए। बाढ़ीले वृद्धाश्रम भवन बगाउँदा उनीहरूको मृत्यु भएको थियो भने बाँकी पहिरोमा पुरिएका बताइएको छ। अधिकारीहरूले 2,00,000 मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्। उद्धारमा 10,000 सैनिक परिचालन गरिएको छ। आज रातभरि पनि भीषण पानी पर्ने मौसमविदहरूको अनुमानपछि प्रधानमन्त्री शिन्जो आबेले लाई सतर्क रहन आग्रह गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जुलाई 4 हिजोको सम्बोधनलाई COVID-19 सरकारले हासिल गरेको प्रगतिको बयानमै खर्चिनु भएको छ। राष्ट्रपति ट्रम्पले COVID-19 राम्रो व्यवस्थापन गर्न नसकेकोमा सबैतिरबाट आलोचना भइरहेको बेला उहाँले भने सरकारले COVID-19 प्रभावकारी व्यवस्थापन गरेको बखान गर्दै आसन्न राष्ट्रपति निर्वाचनमा भोट तान्न खोज्नु भएको बीबीसीले जनाएको छ। ट्रम्पले सम्बोधनका क्रममा कोरोना भाइरस चीनबाट उत्पत्ति भएकोले विश्वमाझ त्यसको जवाबदेहिता चीनले स्वीकार्नुपर्ने बताउनुभयो। साथै उहाँले रंगभेद विरूद्धका पछिल्ला प्रदर्शनहरूमा ऐतिहासिक व्यक्तित्वका शालिकहरूमा आक्रमण भएकोमा रोष पनि प्रकट गर्नुभयो। इंग्ल्याण्डका बासिन्दा 3 महिनापछि पहिलो पटक रेस्टुराँहरूमा जान थालेका छन्। सामाजिक दूरी कायम गर्नुपर्ने कड़ा प्रावधानका बीच मानिसहरू यसरी रेस्टुराँहरूमा भेला हुन पाएका हुन्। सरकारले लकडाउनलाई खुकुलो पार्दै रेस्टुराँ, सैलून, सिनेमा, पार्कहरू खोल्न अनुमति दिएको छ। डोमिनिकन रिपब्लिकमा कोरोना भाइरसले स्थगित राष्ट्रपति निर्वाचनको मतदान आज शुरू भएको छ। पर्यवेक्षक संस्थाहरूले विपक्षी मोडर्न रिभोल्युशनरी पार्टीका लुइस अबिनादरले निर्वाचन जित्ने अनुमान गरेका छन्। यही निर्वाचनमा संसदको पनि चुनाव हुँदैछ। लेबनानी मूलका अबिनादर अमेरिकामा पढेका र लोकप्रिय नेताका रूपमा रहेका छन्। युक्रेनका पूर्व राष्ट्रपति पेत्रो पेरोसेन्को विरूद्ध भ्रष्टाचार लगायतका कैयौं अभियोगमा मुद्दा चलाइएको छ। रसिया विरोधी छवि बनाएका पेरोसेन्कोलाई चर्चित हास्य कलाकार भ्लाडिमिर जेलेन्सीले हराएको केही समयपछि कैयौं अभियोगमा मुद्दा चलाउन खोजिएपछि पेरोसेन्कोले आफूलाई बदलाको भावले व्यवहार गरिएको आरोप लगाउनु भएको छ। रसियासँगको सम्बन्ध बिग्रन नहुने धारणा राख्नुहुने जेलेन्स्कीको जितपछि कैयौं महत्वपूर्ण पदमा रसिया समर्थित व्यक्तिले नियुक्ति पाएका दृष्टान्त प्रस्तुत गर्दै पेरेसेन्कोले आफूलाई बदलाको भावले मुद्दा चलाइएको दावी गर्नुभएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सत्तारूढ़ नेकपाभित्रको विवाद मिलाउन दुई अध्यक्षबीच आज पनि छलफल। समस्या समाधानको खाका बनाउन गृह कार्य गर्न छलफलमा सहभागी नेताहरूलाई जिम्मेवारी प्रदान। गुरूजनप्रति श्रद्धा भाव प्रकट गर्दै आज गुरू पूर्णिमा मनाइँदै काठमाडौँको गंगुबु स्थित मोटर ग्यारेजमा आगलागी भई 8 माइक्रोबस जलेर नष्ट, घटनाको अनुसन्धान शुरू। र कोरोना भाइरसले विश्वभर संक्रमित हुनेहरूको संख्या करिब 1,25,00,000 जतिको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।